केही दिन अघि म फुटबल हेर्दै थिएँ, खेल नेपाल र मौरिसिया बिच थियो। कसले जित्छ भन्ने मलाई पटक्कै चिन्ता थिएन, किनभने मलाई थाहा थियो कि जित नेपालकै हो भनेर। तर मलाई कसरी थाहा भयो, किनभने म एक रेकर्ड गरिएको खेल हेरिरहेको थिएँ अनि भिडियोको शीर्षक थियो नेपाल 1-0। म बसेर खेलको मजा लिन सक्थेँ किनभने मलाई थाहा थियो कि जित कसको हो भनेर। जब तपाईँ अन्तिम नतिजा परिणाम के हुन्छ भने जान्नुहुन्छ, यसले सबै कुरा परिवर्तन गर्नेछ। त्यसै गरी प्रियहरू, जब हामी जान्दछौँ कि विजय ख्रिस्टको हो र हामी उहाँमा सुरक्षित छौँ, यसले हाम्रो क्रिस्चियन जीवनलाई नै परिवर्तन गरिदिन्छ। हामी कसरी जिउँछौँ हाम्रो व्यवहारलाई परिवर्तन गरिदिन्छ। हामी जीवनमा कष्ट सहन तत्पर हुनेछौँ। हामी ख्रिस्ट सुसमाचार खातिर आफ्नो प्राण गुमाउन तत्पर हुनेछौँ। धार्मिकताको खातिर दुःखै भोग्नु परे तापनि हामी भयभीत हुने छैनौँ, किनकि हामी जान्दछौँ अन्तत विजय ख्रिस्टको। यसुले दुःख भोग्नुभयो, यसु ख्रिस्टमा मर्नुभयो, उहाँ पुनरुत्थान हुनुभयो र विजयी प्रभुको रूपमा स्वर्ग उचालिनुभयो। आउनुहोस् आजको खण्ड पहिलो पत्रुस 3 अध्यायको 18-22 पदबाट यी सत्यताहरूबारे हामी विचार गर्नेछौँ। तपाईँसँग बाइबल छ, तपाईँको बाइबलमा कृपया पहिलो पत्रुसको 3 अध्यायलाई पल्टाउनुहोस्। पहिलो पत्रुस 3 अध्यायलाई तपाईँले पृष्ठ सङ्ख्या 1665 पाउन सक्नुहुन्छ। तपाईँले मैले जस्तै ठुलो खालको बाइबल प्रयोग गरिराख्नु भएको छ भने, तपाईँ नयाँ हुनुहुन्छ बाइबलसँग, तपाईँ त्यति धेरै सुपरिचित हुनुहुन्न भने, तपाईँले यस पत्रलाई तपाईँको पछाडि बाइबलको पछाडिबाट तपाईँले खोज्नुभयो भने लगभग पछाडिको भागमा तपाईँले भेटाउनुहुनेछ। तर म चाहन्छु कि तपाईँहरू सबैजनाले आफ्नो काखमा बाइबल खोलेर राख्नुहोस् र जसै यहाँ अगाडिबाट म परमेश्वरको वचनलाई व्याख्या गर्दै जानेछु, तपाईँहरूले आफ्नो बाइबलमा हेर्नुहोस् र तपाईँसँग कलम कापीहरू छ भने तपाईँले वचनको बुदाहरू लिनुहोस्, टिप्नुहोस्। तपाईँसँग भएको बुलेटिनको पछाडिपट्टि खाली भागहरू दिएको छ, ती भागमा पनि तपाईँले लेख्न सक्नुहुन्छ। आज हामी पहिलो पत्रुस 3 अध्यायको 18-22 हेर्नेछौँ। यहाँ यसरी लेखिएको छ, किनभने हामीलाई परमेश्वर कहाँ ल्याउन ख्रिस्ट पनि पापहरूको निम्ति सदाको लागि एकचोटि मर्नुभयो। उहाँ शरीरमा मर्नुभयो धर्मी झन अधर्मीहरूका निम्ति, तर आत्माद्वारा जीवित पारिनुभयो। यसै आत्मामा उहाँ जानुभयो र कैदमा परेका आत्माहरूलाई पनि प्रचार गर्नुभयो। ती आत्माहरूले प्राचीन कालमा आज्ञा पालन गरेनन्, जब नोआको समयमा जहाज बनाउँदा परमेश्वरले धैर्य धारण गरी पर्खिनु भएको थियो। त्यस जहाजमा थोरै अर्थात् 8 जना मात्र पानीद्वारा बचाइए। यही पानी बप्तिस्माको एउटा रूप हो, जसले तिमीहरूलाई बचाउँछ। यो शरीरको मैला हटाए जस्तो होइन, तर शुद्ध विवेकको निम्ति परमेश्वरतर्फको एउटा प्रतिज्ञा हो। यसले मृतकबाट भएको येशु ख्रिस्टको पुनरुत्थानद्वारा तिमीहरूलाई बचाउँदछ। उहाँ स्वर्गमा जानुभयो र स्वर्गदूतहरू अधिकारहरू र शक्तिहरूलाई वशमा पारी परमेश्वरको दाहिने बाहुलीपट्टि विराजमान हुनुहुन्छ। अच्छा, यस खण्डबाट विजय ख्रिस्टको बारेमा हामी हेर्दैछौँ, द ट्रायम्फ इन ख्राइस्ट। हामी 3 सत्यतालाई हामी हेर्नेछौँ। पहिलो सत्यता, हामीलाई परमेश्वर कहाँ ल्याउन ख्रिस्ट हाम्रो पापहरूको निम्ति मर्नुभयो। हामीलाई परमेश्वर कहाँ ल्याउन ख्रिस्ट हाम्रो पापहरूको निम्ति मर्नुभयो। दोस्रो सत्यता, आत्माको शक्तिद्वारा उहाँ मरेकाहरूबाट जीवित हुनुभयो। आत्माको शक्तिद्वारा उहाँ मरेकाहरूबाट जीवित हुनुभयो र अन्तिम उहाँ अब पुनर्जीवित र स्वर्गरोहण हुनुभएको प्रभुको रूपमा माथि उचालिनु भएको छ। उहाँ पुनर्जीवित र स्वर्गरोहण हुनुभएका प्रभुको रूपमा माथि उचालिनु भएको छ। सो वी आर इन 1 Peter 3:18-22 वी आर लुकिङ एट द ट्रायम्फन्ट क्राइस्ट, द विक्टोरियस क्राइस्ट। सो अन्डर द्याट वी विल बी सेइङ 3 truths। फर्स्ट, Christ died for our sins to reconcile us to God. Second,
He was raised by the Spirit from the dead. And lastly, so he is been exalted high as the resurrected and ascended Lord.
यी बुधाहरू लामो छन् तपाईँले छोटो रूपमा पनि लेख्न सक्नुहुन्छ तपाईँले मृत्यु पुनरुत्थान र स्वर्गारोहण मात्र पनि लेख्न सक्नुहुन्छ ख्रिस्टको मृत्यु पुनरुत्थान र स्वर्गारोहण हामी तिनवटा बुधाहरूलाई पालै पालो हेर्नेछौँ पहिलो मृत्यु किनभने हामीलाई परमेश्वर कहाँ ल्याउन ख्रिस्ट पनि पापहरूको निम्ति सदाको लागि एकचोटि मर्नुभयो उहाँ शरीरमा मारिनुभयो 18 पदले भन्दछ अनि धर्मी जन अधर्मीहरूको निम्ति सो हामीलाई घरिघरि बताइएको छ कि ख्रिस्टले दुःख भोग्नुभयो र हामी पनि उहाँको पाइलामा हिँड्नलाई बोलाइएका छौँ तर हामीले यो बुझ्नुपर्दछ कि हाम्रो दुःखले हामीलाई वा अरू कसैलाई पनि मुक्ति दिँदैन हामीले अरूको पापको लागि दुःख भोग्दैनौँ न त हाम्रो दुःखले अरूको पापको लागि बलिदानको रूपमा काम नै गर्दछ न त पत्रुसले यहाँ यो सुझाव दिइरहेका छन् कि विश्वासीहरूको कष्ट अविश्वासीहरूलाई परमेश्वरमा ल्याउने एक साधन हो हामीले त्यसलाई त्यसरी लिन मिल्दैन तर ख्रिस्टको पीडा ख्रिस्टको कष्ट ख्रिस्टको दुःखले भने हामीलाई बचाउँदछ हामीलाई परमेश्वरको ल्याउन ख्रिस्ट पनि पापहरूको निम्ति सदाको लागि एकचोटि मर्नुभयो प्रियहरू बाइबलको यो एउटा विश्वव्यापी घोषणा हो कि हामी सबै पापी छौँ धर्मी कोही छैन बाइबलले भन्दछ एकजना पनि छैन हामी सबै अधर्मी मानिसहरू हामी परमेश्वर र उहाँका सबै मार्गहरूलाई घृणा गर्छौँ हामी परमेश्वरलाई सिंहासनमा विराजमान भएको देख्न चाहँदैनौँ हामी परमेश्वरलाई सिंहासनमा हटाउन भरमग्दुर प्रयास गर्छौँ हामी परमेश्वरलाई प्रतिस्थापन गर्न चाहन्छौँ हामी परमेश्वरसँग युद्धमा छौँ बाइबलले यो बताउँदछ सो पापी मानिसहरूले आफैलाई पूर्णतया पवित्र र न्याय परमेश्वरसँग मिलापमा ल्याउन सक्दैन क्रुस बिना परमेश्वरसँग मेलमिलाप खोज्ने कुनै पनि मानवीय प्रयास विद्रोह हो भनी बाइबलले हामीलाई बताउँदछ यसले मानिसमाथि परमेश्वरको थप क्रोध र निन्दा ल्याउने काम गर्दछ वास्तवमा भन्यो भने कुनै पनि पापी मानिस पवित्र परमेश्वरसँग मेलमिलापमा आउनै चाहँदैन बरु पापमा मर्न चाहन्छ र सधैँभरि नरक जान चाहन्छ हामीले परमेश्वरलाई नखोजेको र नचाहेको समयमै परमेश्वरले हामीलाई खोज्नुभयो ख्रिस्ट हराएकाहरूलाई खोज्न आउनुभयो पापीहरूलाई उहाँ बचाउन आउनुभयो सो हामी पापी सधैँ ख्रिस्ट हाम्रो लागि मर्नुभयो त्यसकारण यहाँ बाइबलले हामीलाई भन्दछ स्पष्ट बताउँदछ कि हामीलाई परमेश्वर कहाँ ल्याउन ख्रिस्ट पनि पापहरूको निम्ति सदाको लागि एकचोटि मर्नुभयो सुप्रियहरू जब बाइबलले उहाँ शरीरमा मारिनुभयो भने भन्दछ यसको अर्थ यसो साँच्चै क्रुसमा मर्नुभयो क्रुसको मृत्यु वास्तविक मृत्यु थियो यसो क्रुसमा बेहोस हुनुभएको थिएन र पछि उहाँ चिहानमा उहाँको होस फर्किएको थिएन होइन यसो वास्तवमा क्रुसमा मर्नुभएको थियो यसो क्रुसको मृत्यु रोमीहरूले पुष्टि गरेका थिए उहाँ अरू चोरहरूभन्दा जस अरू चोरहरूलाई यसो क्रुससँगै क्रुसमा टाँकिएको थियो ती चोरहरूभन्दा पहिले नै उहाँ मरिसक्नुभएको थियो उहाँको मृत्यु वास्तविक मृत्यु थियो वास्तविक मृत्यु थियो तर ख्रिस्टको मृत्यु ख्रिस्टको कष्ट अद्वितीय थियो यो एक निश्चित एउटा डेफिनेट मृत्यु थियो यो अद्वितीय यसकारण थियो किनकि उहाँले आफ्नो पापको लागि नभई अरूको पापको लागि कष्ट भोग्नुभएको थियो यो एक प्रतिस्थापनीय कष्ट थियो अर्को शब्द भन्नुपर्दा यो एक साटोको कष्ट थियो अरूको निम्ति भोगिदिएको कष्ट थियो अथवा यो साटोको मृत्यु थियो ख्रिस्टको कष्ट निश्चित पनि थियो किनकि उहाँ सदाको लागि एकचोटि मर्नुभयो सदाको लागि एकचोटि मर्नुभयो पुरानो करारमा बलिदानहरू सालिँदै दोहोऱ्याइने गरिन्थ्यो किनकि बलिहरूले पापहरूलाई पूर्ण रूपमा मेटाउन सक्दैनथ्यो तर ख्रिस्टले एकपटक र सदाको लागि कष्ट भोग्नुभयो र त्यो नै पर्याप्त थियो ख्रिस्टले क्रुसमा घरिघरि उहाँले कष्ट भोगिराख्न आवश्यक पर्दैन ख्रिस्ट क्रुसमा घरिघरि मर्नुहुने छैन उहाँको एउटै मृत्युले धेरैको पाप धुन पर्याप्त छ धर्मी येशु निष्पाप येशु पापीहरूको निम्ति हामी अधर्मीहरूको निम्ति हामीलाई परमेश्वरमा ल्याउने उद्देश्यले उहाँ क्रुसमा एकचोटि सदाको निम्ति बलि हुनुभयो सायद तपाईँ यतिखेर सोध्न सक्नुहुन्छ कि कसरी एकजनाको मानिसले एकजना मानिसको मृत्युले लाखौँ मानिसहरूको लाखौँ पापीहरूको मृत्युको लागि पापीहरूको मुक्तिको लागि काम गर्न सक्दछ। कसरी एकजना मानिसको मृत्यु लाखौँ विश्वभरिका छरपष्ट रहेका मानिसहरूको मृत्युको लागि पर्याप्त हुनसक्छ। कसरी एकजनाको क्रुसको मृत्युले अनगिन्ती पापीहरूको पाप क्षमाउन सक्दछ, यो कसरी पर्याप्त छ? सायद तपाईँ सोध्न सक्नुहुन्छ। र जब हामी भाइमा भेट्दछौँ, यो पर्याप्त यसकारण छ किनकि क्रुसमा मर्ने व्यक्ति परमेश्वरको पुत्र हुनुहुन्थ्यो। क्रुसमा कुनै जनावर वा साधारण मानिसको मृत्यु भएको थिएन, तर अनन्त परमेश्वरका पुत्र अनन्त ख्रिस्ट पाप रहित निष्पाप ख्रिस्ट परमेश्वरका निष्कलङ्क थोमा परमेश्वरको धर्मी जन मर्नुभयो। ख्रिस्टको मृत्युको पर्याप्तता उहाँको व्यक्तिमा हामी पाउँदछौँ। यदि उहाँ आफै एक पापको दाग लागेको मानिस हुनुभएको भए उहाँ आफ्नो जनहरूको साटोमा क्रुसमा मर्नलाई योग्य हुनुहुन्थेन, उहाँ आफ्नो जनहरूको साटोमा क्रुसमा मर्न सक्नुहुन्थेन। त्यसकारण उहाँको पूर्ण आज्ञाकारिता र धार्मिकता नै उहाँको मृत्युको पर्याप्तताको एक आधार हो। र यो कुरा जान्नुहोस् कि विश्वास गर्न सक्ने जो कोहीको लागि मुक्तिको सम्भावना सृजना गर्न ख्रिस्ट मर्नु भएन, तर उहाँ विश्वास गर्ने आफ्ना जनहरूको मुक्ति सुनिश्चित गर्न क्रुसमा मर्नुभयो। त्यस अर्थमा यसु ख्रिस्टको क्रुसको मृत्यु डेफिनेट मृत्यु थियो, यो निश्चित मृत्यु थियो। उहाँ हामीलाई बचाउनलाई मर्नुभयो, उहाँ हामीलाई परमेश्वर कहाँ ल्याउनलाई अथवा मिलापमा ल्याउनलाई मर्नुभयो। उहाँको मृत्युको उद्देश्य परमेश्वर मानव बीचको मिलाप थियो। हामीलाई परमेश्वर कहाँ ल्याउन अधर्मीहरूको लागि ख्रिस्टले दुःख भोग्नुभयो, ख्रिस्ट क्रुसमा मर्नुभयो। सो प्रियहरू, यदि यस बिहानी वचनको परमेश्वरको वचनले यो भन्दछ कि ख्रिस्टले हाम्रा पापहरूको निम्ति पहिले नै कष्ट भोग्नुभएको छ भने यसको निहितार्थ यही हुन्छ कि हामीले हाम्रा अब वर्तमान कष्टलाई हाम्रा पापहरूसँग जोडिरहन आवश्यक छैन। हामीले वर्तमान कष्टलाई हाम्रो पापसँग त्यसको सम्बन्ध अथवा त्यसलाई जोडिराख्न आवश्यक छैन। वर्तमान कष्ट परमेश्वरबाटको सजायको सङ्केत होइन। यदि हामी येशु ख्रिस्टको क्रुसको प्रतिस्थापनीय मृत्युलाई हामी बुझ्छौँ भने, यदि येशु ख्रिस्ट हाम्रो साटोमा एकपल्ट सधैँको निम्ति बलि भइसक्नु भएको छ भने, हाम्रो पापको खातिर यदि येशु ख्रिस्ट क्रुसमा मर्नुभएको छ भने, यसको निहितार्थ यही हुन्छ कि हामीले अहिले भोग्ने कष्ट हाम्रो पापको सजाय होइन। तपाईँको रोग र पीडा तपाईँको अनज्ञाकारिताको सजाय होइन। र यो पनि जान्नुहोस्, तपाईँ र मैले भोग्ने कष्ट अर्थहीन छैन, इट्स नट मिनिङलेस। हाम्रो कष्टको एउटा उद्देश्य छ, जसरी ख्रिस्टको कष्टको उद्देश्य थियो, उहाँको कष्टको उद्देश्य हामी पापीलाई बचाउनु थियो भने हाम्रो कष्टको उद्देश्य पनि छ। परमेश्वरले हाम्रो कष्टमा र हाम्रो कष्टद्वारा हाम्रो भलाइको निम्ति काम गर्दै हुनुहुन्छ। त्यसकारण हाम्रो वर्तमान कष्टमा उद्देश्य के छ, यसमा असल कुरा के छ भने, हामीले नजाने तापनि, हामीले थाहा नपाए तापनि परमेश्वरले भलाइ नै गर्नुहुन्छ भन्ने कुरामा हामी भरोसा राख्न सक्छौँ। प्रिय ख्रिस्टको क्रुसको कारण प्रभु भलो हुनुहुन्छ भने तपाईँहरू म विश्वास त हुन सक्छौँ। तर तपाईँ गैर ख्रिस्टियन हुनुहुन्छ, तपाईँ ख्रिस्टियन हुनुहुन्न भने, यस बिहानी मलाई थाहा छैन कि ख्रिस्टको मृत्युले ख्रिस्टको कष्टले तपाईँको जीवनमा के अर्थ राख्छ। तर हामीले विचार गरिरहेको परमेश्वरको वचनअनुसार ख्रिस्टको मृत्यु एक विजयी मृत्यु र एक प्रतिस्थापनीय मृत्यु थियो, जसको आधारमा मानिसहरू परमेश्वरको सामु ठिक ठहरिन सक्दछन्। ख्रिस्टको क्रुसको मृत्यु बाहेक कष्ट बाहेक अन्य त्यहाँ कुनै उपाय छैन। सो यदि यस बिहानी तपाईँ ख्रिस्टमा हुनुहुन्न भने, तपाईँ आफ्नो पापहरूबाट फर्केर ख्रिस्टको पाप बोक्ने परमेश्वरको मिलापमा ल्याउने मृत्युमा भरोसा गर्नुहोस्। प्रियहरू, हामीलाई परमेश्वर कहाँ ल्याउन ख्रिस्ट पनि पापहरूको निम्ति सदाको लागि एकचोटि मर्नुभयो। ख्रिस्ट एकचोटि मर्नुभयो, उहाँ पटक पटक फेरि फेरि मर्नु हुने छैन। जब उहाँ फेरि आउनुहुन्छ, उहाँ फेरि पनि मर्नलाई होइन तर संसारको न्याय गर्नलाई आउनुहुनेछ। उहाँको पहिलो आगमनमा ख्रिस्ट भेडाको रूपमा, एक थुमाको रूपमा आउनुभयो, तर उहाँको दोस्रो आगमनमा उहाँ एक सिंहको रूपमा आउनुहुनेछ, उहाँ न्याय गरेर लाउनुहुनेछ। त्यस कारण तपाईँ ख्रिस्टमा हुनुहुन्न भने ख्रिस्टको कष्टमा तपाईँले भरोसा गर्नुहोस्। तपाईँ म ख्रिस्टमा छौँ भने ख्रिस्टको कष्ट ले तपाईँले मलाई यही बताउँदछ कि यसले हामीलाई मुक्ति मात्र दिएको छैन तर यसले हामीलाई वर्तमान कष्ट बुझ्नलाई एक असल ईश्वरशास्त्र यसले पनि हामीलाई बुझाइदिएको छ कि हाम्रो कष्ट हाम्रो पापको परिणाम होइन. सो ख्रिस्ट क्रुसमा मर्नुभयो तर ख्रिस्ट केवल मर्नु मात्र भएन तर तेस्रो दिनमा उहाँ मृतकबाट जीवित भई उठ्नुभयो. हामी वचनको दोस्रो बुझाइ हेर्दैछौँ ख्रिस्टको पुनरुत्थान. पद 18 खण्ड गले भन्दछ तर आत्माद्वारा जीवित पारिनुभयो. ख्रिस्टियनहरूलाई बाँकी विश्व धर्महरूभन्दा फरक बनाउने एउटा कुरा भनेको ख्रिस्टको पुनरुत्थान हो. ख्रिस्टको पुनरुत्थान, ख्रिस्टको पुनरुत्थान ख्रिस्टियन विश्वासको आधारशिला हो. इट्स अ क्याप्सटोन अफ ख्रिस्टियन फेथ. यदि त्यहाँ ख्रिस्टको पुनरुत्थान थिएन भने त्यहाँ ख्रिस्टियन विश्वास छैन. इफ देयर इज नो रेजुरेक्सन अफ क्राइस्ट देन देयर इज नो क्रिस्टियनिटी. ख्रिस्टको पुनरुत्थानले हाम्रो विश्वासलाई प्रमाणित गर्दछ र हाम्रो आशालाई पक्का गर्दछ. ख्रिस्टको पुनरुत्थान अन्तिम दिनमा हुने हाम्रो पुनरुत्थानको पूर्व दर्शन हो, पूर्व रूप हो. जसरी ख्रिस्ट शरीरमा कष्ट भोग्नुभयो र मर्नुभयो तर आत्माले उहाँलाई मृत्युबाट जीवित पार्नुभयो, त्यसरी नै जो ख्रिस्टका हुन् तिनीहरूले अहिले कष्ट र मृत्युको सामना गर्नु परे तापनि अन्तत ख्रिस्टको पुनरुत्थानमा तिनीहरू सहभागी हुनेछन्. जित कसको हामीलाई थाहा छ, अहिले नै थाहा छ. त्यसकारण हामी आशाविहीन मानिसहरूको रूपमा होइन तर पुनरुत्थानको आशा भएका मानिसहरूको रूपमा कष्ट भोग्दछौँ. पुनरुत्थान हाम्रो आशा हो जसले हामीलाई कष्ट र सतावटको बिचमा पनि स्थिर रहने, अगाडि बढिरहने बनाउँदछ. सो रेजुरेक्सन इज वाट गेट्स अस गोइङ इभन इन द मिड्स्ट अफ सफरिङ. त्यसकारण पावलले दोस्रो कोरिन्थी 4:8-10 भन्दा यसरी भनेका छन्, हामी सबैतिर कष्टित छौँ तर किचिएका छैनौँ, अन्यमा परेका छौँ तर हताश भएका छैनौँ, सताइएका छौँ तापनि त्यागिएका छैनौँ, प्रहार गरेर ढलेका छौँ तापनि नसपारिएका छैनौँ. यीशुको जीवन हाम्रा शरीरमा प्रकट होस् भनेर हामी उहाँको मृत्यु सधैँ हाम्रा शरीरमा बोकी हिँड्छौँ. दोस्रो कोरिन्थी 4:8-10 पद. फेरि हामी मृत्युसँग डराउँदैनौँ, हामी मानिससँग डराउँदैनौँ, हामी संसारसँग डराउँदैनौँ, किनकि हामीलाई थाहा छ मृत्यु यो नै अन्त्य होइन. डेथ इज नट द एन्ड. हामी मृत्युभन्दा पारि पनि उदाउँछौँ, एक पशु प्राणीको रूपमा होइन तर उद्धार गरिएको सन्तहरूको रूपमा हामी मृत्यु पारि पनि उदाउँछौँ. हामी यस जीवनमा यीशुले हाम्रो लागि के गरिदिनु सक्नुहुन्छ भनेर हामी उहाँको पछि लागेका छैनौँ. हामी स्वास्थ्य र समृद्धिको पछि उहाँको समृद्धिको लागि हामी उहाँको पछि लागेका छैनौँ. हामी पुनरुत्थानको आशाका साथ यीशुको पछि लागेका छौँ. हामी यस पृथ्वीमा के हुन्छ भनेर यसको पछि लागेको छैनौँ तर मृत्यु पारीको त्यो पुनरुत्थानको आशाले गर्दा हामी यसको पछि लागेको छौँ. यसु ख्रिस्टको पुनरुत्थानमा सहभागी हुने आशामा हामी यसुलाई पछ्याउँछौँ. ख्रिस्ट हाम्रो निम्ति मर्नुभयो, ख्रिस्ट आत्माद्वारा पुनर्जीवित हुनुभयो. हाम्रो एउटै आशा कि हामी एक दिन ख्रिस्टसँग उहाँको पुनरुत्थानमा सहभागी हुनेछौँ. आत्मिक रूपमा हामी पुनर्जीवित भइसकेका छौँ. अहिले यतिखेर ख्रिस्टमा हुनेहरू स्वर्गमा यीशु ख्रिस्टसँगै स्वर्गबाट आत्मिक रूपमा शासन गरिरहेको छन्. पहिलो एफिसी 1:1 हामीलाई स्पष्टसँग बताउँदछ, हामी आत्मिक रूपमा पुनर्जीवित भइसकेका छौँ. त्यस कारण त हामी नयाँ गरी जन्मिएका मानिसहरू भन्दछौँ. हाम्रो आत्माको पुनरुत्थान भइसकेको छ तर हाम्रो शरीरको पुनरुत्थान हुन बाँकी छ र त्यो पनि एक दिन हुनेछ जब ख्रिस्ट फर्किआउनुहुन्छ. अहिले हामी मर्छौँ, हाम्रो शरीर सायद पशुपतिमा सायद कुनै ठाउँमा जान सक्छ, हाम्रो आत्मा सिधै ख्रिस्ट कहाँ जानेछ. तर एक दिन जब ख्रिस्ट फर्किआउनुहुन्छ हाम्रो शरीर आत्माको मिलन हुनेछ, हामी फेरि महिमित शरीरमा एक पूर्ण व्यक्तिको रूपमा हामी पुनर्जीवित भई उठ्नेछौँ. यो हाम्रो आशा हो. हाम्रो आशा पुनरुत्थानको आशा हो. हामी आत्मामा कता कता माथि माथि उडिहिँड्ने भड्किने त्यो चलचित्रमा अथवा एउटा हिन्दू एउटा शास्त्रहरूले अथवा ईश्वर शास्त्रले हामीलाई देखाएको त्यो आशाको साथ हामी जिउँदैनौँ तर हामी महिमित शरीर लिएर पुनर्जीवित हुने आशामा हामी जिउँदछौँ. ख्रिस्ट हाम्रो निम्ति मर्नुभयो र उहाँ आत्माद्वारा जीवित हुनुभयो. ख्रिस्टको पुनरुत्थान हाम्रो पुनरुत्थानको एक तस्विर हो, एक चित्र हो. तर आत्माद्वारा यीशु ख्रिस्ट जीवित पारिनु भएपछि के भयो भने हामी प्रश्न सोध्छौँ. किनकि हामीलाई लाग्छ कि 19 हामीले केही भन्छ जस्तो लाग्छ. 19 हामीलाई यीशु ख्रिस्ट जीवित हुनुभएपछि केही भयो जस्तो भने हामीले बताउँदछ. एकपल्ट पढौँ न 19 र 20 पद. यसै आत्मामा उहाँ जानुभयो र कैदमा परेका आत्माहरूलाई पनि प्रचार गर्नुभयो. ती आत्माले प्राचीन कालमा आज्ञा पालन गरेनन्. जब नुहाको समयमा जहाज बनाउँदा परमेश्वरले धैर्य धारण गरी पर्खिरहनु भएको थियो. थाहा छ तपाईँहरू कतिजना यो पद पर्खेर बस्नु भएको छ, आज यो पद कसरी व्याख्या हुन्छ भनेर. इन्टर्नहरूले, हाम्रो इन्टर्न भाइहरूले भर्खरै पवित्र शास्त्रको, पवित्र धर्मशास्त्रको चार विशेषताहरूबारे उहाँले पढेर सिध्याउनु भएको छ. धर्मशास्त्रको चार विशेषताहरू भन्नाले अधिकार, धर्मशास्त्र अधिकार, धर्मशास्त्रको अधिकार, धर्मशास्त्रको स्पष्टता, धर्मशास्त्रको आवश्यकता र धर्मशास्त्रको पर्याप्तता भन्ने हुन्छ. र पवित्र धर्मशास्त्रको स्पष्टता भन्ने एक यसको अर्थ के हुन्छ भने परमेश्वरको वचन यति स्पष्ट छ कि अशिक्षित एक व्यक्तिले पनि यसलाई बुझ्न सक्छ भने हामी विश्वास गर्दछौँ. तर स्पष्टताको मतलब यो होइन, यसको अर्थ यो होइन कि वचनमा भएका सबै कुरा बुझ्न सजिलो छ, केही पाठहरू बुझ्न गाह्रो छ, कठिन छन्, अति कठिन छन्. र पत्रुस आफैले बताएका छन् दोस्रो पत्रुस 3:16 कि उनका सबै पत्रहरूमा पावललाई जनाएर भन्दछन् कि पनि उनले यी कुराहरूको उल्लेख गरेका छन्, तिनमा कुनै कुनै कुराहरू बुझ्न कठिन छन् र अशिक्षित र चञ्चल मानिसले यी कुराहरूलाई अरू धर्मशास्त्रलाई जस्तै उल्टापुल्टा पार्छन् र आफ्नै विचार ल्याउँदछन्. सो पत्रुस आफैले भनेको छन् धर्मशास्त्र भए कति कुराहरू बुझ्नलाई कठिन छन्. र पहिलो पत्रुस 1 यो 19 पद ती कठिन पदहरूमध्ये एक हो. वचन तयारीको क्रममा प्रभुले यस हप्ता मलाई यस यो पदद्वारा निकै नै नम्र बनाउनु भएको छ, धेरै नै नम्र पार्नुभएको छ. यस पदलाई बुझ्ने क्रममा मैले धेरै नै गाह्रो महसुस गरेँ. मेरो साँच्चै नै निधारबाट पसिना नै आएको मैले महसुस गरेँ. सजिलो थिएन, एकदमै गाह्रो थियो यसलाई. मलाई प्रायः मैले बिहिबार लगभग 12 घन्टामा मैले वचन सिधाइसक्थेँ. यसपालि मलाई शुक्रबार पनि लागेको छ. यस पाठलाई बुझ्ने क्रममा धेरैले गिभअप गरेका छन्. चर्चको इतिहासमा सबैभन्दा तेज र चतुर दिमागले पनि सन्तोषजनक व्याख्या जुटाउन सकेका छैनन्. यसो भनेर म फेरि आफ्नो जिम्मेवारीबाट पन्छिन खोजिरहेको छैन. यस खण्डको बारेमा मार्टिन लुथरले आफैले यसरी भनेका छन् कि एउटा अद्भुत र नयाँ कुराको अन्य कुनै पनि खण्डभन्दा अस्पष्ट खण्ड हो. र यहाँ पत्रुसको अर्थ के हो भनेर मलाई निश्चित रूपमा थाहा छैन. उहाँ केही पनि भन्न चाहनुहुन्न. पत्रुस भन्छन् कि यसै आत्मामा उहाँ ख्रिस्ट जानुभयो र कैदमा परेका आत्माहरूलाई पनि प्रचार गर्नुभयो. जुन आत्माद्वारा उहाँ पुनर्जीवित हुनुभयो त्यसै आत्मा उहाँ जानुभयो र कैदमा परेका आत्माहरूलाई पनि प्रचार गर्नुभयो. यसको अर्थ के हो? खास पत्रुस आज जीवित भए, बढी टाउको दुखाएको विषय हुने थिएन. ख्रिस्टको पुनरुत्थान अघि उहाँ कहाँ जानुभयो? मलाई थाहा छैन यसो कहाँ जानुभयो, मलाई थाहा छैन. सायद हुनसक्छ यसो स्वर्ग जानुभयो, उहाँ स्वर्ग जानुभयो सायद, किनकि उहाँले क्रुसमा टाँगिने चोरलाई त्यही प्रतिज्ञा गर्नुभएको थियो, आज नै तिमी मसँग स्वर्गलोकमा हुनेछौ. तर म तपाईँलाई यो पाठको अर्थ के होइन भन्ने बारे चाहिँ बताउन सक्दछु. यसको अर्थ के होइन? यसको अर्थ यो होइन कि ख्रिस्ट नरकमा जानुभयो र नोहाको जल प्रलयको समयमा नष्ट भएका पापी मानिसहरूलाई प्रचार गर्नुभयो, तिनीहरूलाई पश्चाताप गर्ने र मुक्ति पाउने अवसर प्रदान गर्नुभयो. यसको अर्थ त्यो होइन. यदि हामीले यस्तो प्रकारको व्याख्या अपनायौँ भने हामी परमेश्वरले नरकमा भएको सबैलाई, विशेष गरी सुसमाचार नसुनेका मानिसहरूलाई दोस्रो मौका दिनुहुनेछ भनेर हामी विश्वास गर्न पुग्नेछौँ. तर बाइबलले स्पष्टसँग बताउँदछ हिब्रू 9:27 कि मानिसको निम्ति एकपटक मर्नु निश्चित छ र त्यसपछि इन्साफ. सो बाइबलले दोस्रो मौकाको बारेमा हामीलाई बताउँदैन. सो अस्पष्ट बाइबल खण्डहरूलाई स्पष्ट बाइबल खण्डहरूको आधारमा हामीले कसरी व्याख्या गर्नुपर्ने हुन्छ? र पहिलो पत्रुस 3:19 पदको अर्थ यो होइन कि यीशु नर्क जानुभयो. यसको अर्थ के हो त त्यसो भए? धेरैजसो बाइबलका विद्वानहरू त तपाईँहरू कतिजनाले टोम श्राइनरलाई चिन्नुहुन्छ, उहाँसहित उहाँ लगायत धेरैले विश्वास गर्दछन् कि यो पदले दुष्ट स्वर्गदूतहरू माथिको ख्रिस्टको विजय र न्यायको घोषणालाई जनाउँदछ। कसरी? उहाँहरूको तर्क व्याख्या गर्न समयले मलाई अहिले अनुभूति दिँदैन। यो एकदमै धेरै प्राविधिक छ, एकदम टेक्निकल छ, एकदमै जटिल छ, कम्प्लिकेटेड छ। अर्कोतर्फ अगस्टिन, एकदमै स्वर्ग प्रभुका जन, म्याथ्यु हेनरी, फिरुटान भन्छौँ हामी, र अरूहरू विश्वास गर्दछन् कि ख्रिस्टले उहाँको आत्माद्वारा गएर नोहाको समयको मानिसहरूलाई प्रचार गर्नुभयो जो अहिले कैदमा छन्, किनकि ती आत्माले प्राचीन कालमा आज्ञापालन गरेका थिएनन्। जब नोहाको समयमा जहाज बनाउँदा परमेश्वरले धैर्य धारण गरी पर्खिनु भएको थियो भने उहाँले विश्वास गर्छ। भन्नुको अर्थ बत्रोसले हामीलाई यो भनिरहेको छैनन् कि येशू ख्रीष्ट पुनर्जीवित भएपछि त्यो, अथवा येशू ख्रीष्ट आत्माद्वारा जीवित भएपछि त्यो आत्मामा उहाँ पातलमा गएर अथवा मरेका ती मानिसहरू कहाँ गएर उहाँले प्रचार गर्नुभयो। तर यसले के भन्दैछ भने येशू जुन आत्माद्वारा जीवित भयो त्यही आत्मामा एक समय उहाँ पुनरुत्थानपछि गएन है, जुन आत्माद्वारा उहाँ जीवित हुनुभयो त्यही आत्माद्वारा ख्रिस्ट एक समय पुरानो कुराको समयमा उहाँ नोहाको समयमा त्यहाँ भएका मानिसहरू कहाँ गई उहाँले प्रचार गर्नुभयो। अनि त्यो आत्माहरू चाहिँ अहिले कहाँ छन्? कैदमा छ। किन? किनकि त्यो आत्मा त्यतिखेर जब येशू ख्रीष्टले पुरानो कुराको समयमा उहाँ आउनुभन्दा अगाडि प्रचार गर्दाखेरि के गरेका थिएनन्? विश्वास गरेका थिएनन् भन्ने व्याख्या गर्दछन्। मैले तपाईँलाई झनै कन्फ्युज बनाए जस्तो लाग्दैछ तपाईँको अनुहार हेर्दाखेरि, फेरि बुझाउने कोसिस गर्छु। पत्रुसले हामीले बताइरहेको छैनन् कि येशू ख्रीष्ट क्रुस मरिसकेपछि उहाँ आत्माद्वारा जीवित हुनुभयो र जीवित भएपछि उहाँ कैदमा भएकाहरूलाई सुसमाचार सुनाउन जानुभएको होइन, कैदमा भएकाहरूलाई प्रचार गर्न जानुभएको होइन, तर येशू ख्रीष्ट जुन आत्माद्वारा जीवित भयो त्यही आत्मामा एक समय है येशू ख्रीष्ट आउनुभन्दा पहिले नै उहाँ के गर्नुभएको थियो? उहाँले नोहाको समय भएका मानिसहरूलाई गएर उहाँले प्रचार गर्नुभएको थियो। अनि त्यो मानिसहरू त्यो आत्माहरू कहाँ छन् अहिले? ती आत्माहरू अहिले कैदमा छन्। किन कैदमा छन्? किनकि जतिखेर येशू आत्मामा गए उनीहरूलाई प्रचार गर्नुभयो पुरानो कुराको समयमा ती आत्माले के गरेनन्? आज्ञा पालन गरेनन्, विश्वास गरेनन्। सो म्याथ्यु हेनरी, अगस्टिन लगायत अन्य थुप्रैले यही भन्नुहुन्छ कि यहाँ जोड येशू मृत्युपछि पुनर्जीवित भएर कहाँ जानुभयो भन्ने कुरा नभएर येशू ख्रीष्टलाई जुन आत्माले पुनर्जीवित पार्नुभयो त्यो आत्मामा येशू ख्रीष्टले पुरानो समय के गर्नुभएको थियो भन्ने कुरा देखाइरहेको छ। किन पत्रुसले हामीलाई त्यो कुरा बताइरहेका छन्? सायद अहिले एकछिनमा क्लियर हुन्छ, नहुन पनि सक्छ। सो अर्थात् ख्रिस्टले प्रचार गर्नुहुँदा आत्माहरू कैदमा थिए भन्न खोजिरहेको छैनन् क्या, बरु ऊ बेलामा ख्रिस्टले आत्मामा गई प्रचार गर्नुभएको नोहाका पालक मानिसहरू चाहिँ अहिले कहाँ छन्? कैदमा छन्, किनकि तिनीहरूले त्यतिखेर विश्वास गरेनन् भन्न खोजिरहेका छन्। मङ्गलबारको हाम्रो सङ्गति हुन्छ जसमा हामी बृहत् छलफल गर्छौँ, तपाईँ सबैजनाले त्यहाँ स्वागत छ। हामी यही विषयमा रहेर त्यहाँ अझै धेरै छलफल गर्नेछौँ। मलाई थाहा छैन कुन व्याख्या सही हो, तर मेरो लागि दोस्रो व्याख्याले बढी अर्थ राख्छ। बिहिबारको दिन मैले पहिलो व्याख्या विश्वास गरिरहेको थिएँ, शुक्रबारको दिन मैले दोस्रो व्याख्या विश्वास गर्न पुगेँ। थाहा छैन मङ्गलबारको दिन के हुन्छ, मेरो लागि दोस्रो व्याख्याले अर्थ राख्छ। किनभने पत्रुसले प्रलयलाई बप्तिस्मासँग र बप्तिस्मालाई ख्रिस्टको पुनरुत्थानसँग जोडिरहेका छन्, र त्यसो गरेर उनले विश्वासीले यस संसारमा तिनीहरू सङ्ख्यामा थोरै र अल्पसङ्ख्या भए पनि मानिसहरूसँग नडराउन् भन्ने प्रोत्साहन दिने कोसिस गरिरहेका छन्। तिनीहरू परमेश्वरको जहाजमा सुरक्षित छन्। हामीले हेरिरहेका छौँ कि विजय ख्रिस्टको अन्तिम परिणाम हामीलाई थाहा छ, ख्रिस्ट विजयी राजा हुनुहुन्छ, हामी उहाँको समूहमा छौँ, हामी उहाँको टिममा छौँ। अनि मृत्यु पनि यही देखाउँदछ कि ख्रिस्ट हाम्रो पापको निम्ति मर्नुभयो, उहाँको पुनरुत्थानले पनि यही देखाउँदछ कि उहाँ सबै थोकमाथि विजयी भई उहाँ उठ्नुभयो। र यहाँ यो पुरानो करारको एउटा घटनालाई लिएर पत्रुसले यही भन्दैछन् कि त्यतिखेरको समयमा पनि परमेश्वरको जनहरू थोरै नै थिए, तर थोरै नै भए पनि उनीहरू परमेश्वरमा सुरक्षित थिए, जुन आत्माले ख्रिस्टलाई पुनर्जीवित पार्नुभयो त्यही आत्मा पनि पुरानो करारमा सक्रिय हुनुहुन्थ्यो भन्ने कुरा यहाँ बताइरहेको छ। त्यसका 20 र 21 पद, जहाँ त्यस जहाजमा थोरै अर्थात् 8 मात्र पानीद्वारा बचाइयो, यही पानी बप्तिस्माको एउटा रूप हो जसले तिमीहरूलाई बचाउँदछ। यो शरीरको मैला हटाए जस्तो होइन, तर शुद्ध विवेक निम्ति परमेश्वर तपाईँको एउटा प्रतिज्ञा हो, यसले मृतकबाट भएको यसु ख्रीष्टको पुनरुत्थानद्वारा तिमीहरूलाई बचाउँदछ। सो हामी अगाडि बढौँ, अगाडि बढौँ। ओके, हामीलाई जलप्रलयको घटना त याद छ, थाहा छ हामीलाई, उत्पत्ति 6, 7, 8, 9 के भएको छ भने हामीले पढेका छौँ, हामीले वचन पनि सुनिसकेका छौँ। जब पृथ्वीमा मानिसहरूको दुष्टता बढी भएको थियो र तिनीहरूको हृदयको जुनसुकै विचार पनि अरू भावना पनि निरन्तर खराबै मात्र भएको परमप्रभुले देख्नुभयो, मानिसलाई पृथ्वीबाट मेटाइदिने परमेश्वरले निर्णय गर्नुभयो। तर नोआमाथि चाहिँ परमेश्वरको अनुग्रह भयो। सो परमेश्वरले एउटा जहाज जुटाउनु भयो, जहाज जुटाउनु भयो, परमेश्वरले मानिसहरूलाई यस जीवनमा यसको अर्थ पश्चाताप गर्ने प्रशस्त अवसर दिनुहुन्छ भन्ने हुन्छ। पत्रले जहाज बनाइरहेको समयमा मानिसहरूसँग पश्चाताप गर्ने पर्याप्त समय थियो, परमेश्वर धैर्यपूर्वक पर्खनुभयो, तर पश्चाताप गर्ने आह्वानलाई कसैले पनि ध्यान दिएनन्। र दुःखको कुरा पत्रुस भन्छन्, त्यस जहाजमा थोरै अर्थात् 8 मात्र पानीद्वारा बचाइए। पानी र जहाजद्वारा भएको मुक्ति बप्तिस्माद्वारा हुने चर्चमा भएका सबै साँचो ख्रिस्टियनहरूको मुक्तिको पूर्व चित्रण थियो। जहाजद्वारा भएको अस्थायी मुक्ति ख्रिस्टद्वारा हुने स्थायी मुक्तिको एक प्ररूप थियो। र पत्रुस भन्छन्, यही पानी बप्तिस्माको एउटा रूप हो जसले तिमीहरूलाई बचाउँदछ। सो पत्रुसको अर्थ के हो फेरि यहाँनिर, कि उनको अर्थ बप्तिस्माले हामीलाई बचाउँछ भन्ने हो, जस्तो रोमन क्याथोलिक चर्चले विश्वास गर्ने गर्छन्। उनीहरू विश्वास गर्छ ब्याप्टिजम इज एफिकेसियस भन्छ, भने बप्तिस्मा प्रभावकारी छ, यसले मुक्ति दिन सक्छ भन्छ। पत्र त्यही भनिरहेका छन्, किनकि पत्र त्यही भन्दछ होइन, पानी बप्तिस्माको एउटा रूप हो र यसले तिमीहरूलाई बचाउँदछ भन्नुको अर्थ बप्तिस्माले तिमीहरूलाई बचाउँदछ। पत्रुसलाई थाहा थियो कि उनका पाठकहरूले उनलाई गलत बुझ्न सक्छ भनेर, त्यसैले 21 पत्रुसले अझै क्लियर पारेको छैन, स्पष्ट पार्छन्, यो शरीरको मैला हटाए जस्तो होइन है फेरि। सो पत्रुसको भनाइको अर्थ बप्तिस्माको विधि र कार्य आफैले हामीलाई बचाउँदैन। पत्रुस भन्छ बप्तिस्मा शुद्ध विवेकको निम्ति परमेश्वरतर्फको एउटा प्रतिज्ञा हो, शरीरको मैला हटाए जस्तो होइन, तर बप्तिस्मा शुद्ध विवेक निम्ति परमेश्वरतर्फको एउटा प्रतिज्ञा हो। अर्थात् बप्तिस्मामा विश्वासीहरूले ख्रीष्टको मृत्यु र पुनरुत्थानका आधारमा परमेश्वरले तिनीहरूको विवेक शुद्ध गरिदिउन् र तिनीहरूका पापहरू क्षमा गरिदिउन् भनी परमेश्वरसँग बिन्ती गर्छन्। बप्तिस्मामा उनीहरू त्यो प्रतिज्ञा गर्छन्, प्रतिज्ञालाई बिन्ती भनेर पनि हामी भन्न सक्छौँ अङ्ग्रेजीबाट हामीले अनुवाद गर्दाखेरि, कि बप्तिस्माको समयमा विश्वासीहरूले परमेश्वरसँग पाप क्षमाको निम्ति ख्रीष्टमा बिन्ती गरिरहेका हुन्छन्। तर बप्तिस्मा आफैले, त्यो कार्य आफैले, पानीमा डुब्नुले मानिसलाई मुक्ति दिँदैन। सो पत्रुसले मुक्तिको लागि बप्तिस्माको प्रभावकारिता गरिएको विधि वा कार्यमा नभई ख्रिस्टको पुनरुत्थानमा निर्भर गर्दछ भनेर देखाइरहेका छन्। त्यसकारण पद 21 खण्ड गले यसरी भन्दछ, यसले मृतकबाट भएको यसु ख्रिस्टको पुनरुत्थानद्वारा तिमीहरूलाई बचाउँदछ। हामी पुनरुत्थान भने बुधामै छौँ, किनकि बप्तिस्मा र पुनरुत्थान यहाँ जोडिएको छ, बप्तिस्मा र पुनरुत्थान बिच यहाँनिर सम्बन्ध छ। सो जसरी प्रलयको समयमा त्यो एकदमै विकराल होइन आजरक त्यो अस्तव्यस्त पानी विनाशको कारक थियो, त्यसरी नै बप्तिस्माको पानी पनि विनाशको पानी हुनसक्छ। तर नयाँ करारको ईश्वर शास्त्र अनुसार विश्वासीहरू ख्रिस्टसँग बप्तिस्मा भएको कारण तिनीहरू मृत्यु ल्याउने बप्तिस्माको पानीबाट बाँचेका छन्। उहाँको पुनरुत्थानद्वारा तिनीहरू मृत्युबाट मुक्त भएका छन्। उहाँको पुनरुत्थानमा ख्रिस्टसँगको हाम्रो सहभागिताद्वारा, एकताद्वारा हामीले मुक्ति पाएका छौँ। सुप्रियहरू, नोवा जस्तै हामी शत्रुतापूर्व एउटा शत्रुतापूर्ण यस संसारमा कष्ट परेका एक अल्पसङ्ख्यक जाति हौँ, तर हामी यस कुरामा पक्का हुन सक्छौँ कि नोवाको जस्तै न्यायको दिनमा भने हाम्रो भविष्य सुरक्षित हुनेछ। किनकि हामीले ख्रिस्टसँग बप्तिस्मा लिएका छौँ। त्यस कारण कष्टको बिचमा पनि हामी विश्वासमा स्थिर रहन सक्छौँ, हामी भिडसँग डराउँदैनौँ। हामी मेजोरिटीलाई हामी पछ्याउँदैनौँ, जसरी नुहाको समयमा पनि अल्पसङ्ख्यक र बहुसङ्ख्यक त्यहाँ दुई समूहहरू थियो। हामी भिडको पछि लाग्दैनौँ, विनाशतर्फ लैजाने फराकिलो बाटो रोज्ने हामी प्रलोभनमा पर्दैनौँ। जहाँ धेरै मानिसहरू हुन्छन्, जहाँ धेरै भिड हुन्छन्, म्याथ्यु हेनरीले यसरी भन्नुभएको छ, प्रलयमा डुबेर नर्क गएका 800,000 जहाजमा रहेर बाँचेका 8 पछ्याउनु असल हुन्छ। सो हामी थोरै भए तापनि हामी ख्रिस्टमा सुरक्षित छौँ, हामी ख्रिस्टलाई हामी पछ्याउँछौँ। ख्रिस्टको पुनरुत्थानले हामीलाई बचाएको छ। सुप्रियहरू, हामी यसबानी कसलाई पछ्याउँदैछौँ? हामी संसारलाई, भिडलाई पछ्याउँदैछौँ? फराकिलो बाटोमा हिँड्ने मानिसहरूलाई हामी पछ्याउँदैछौँ कि साँगुरो बाटोमा हिँड्ने मानिसहरूलाई, थोरै परमेश्वरको जनलाई हामी पछ्याउँदैछौँ? वचनको अन्तिम बुँदा स्वर्गरोहण, हामी स्वर्गरोहणमा आइपुगेका छौँ। पद 22, पुनरुत्थानपछि उहाँ स्वर्गमा जानुभयो र स्वर्गदूतहरू 22 अधिकारहरू र शक्तिहरूलाई बसमा पारी परमेश्वरको दाहिने बाहुलीपट्टि विराजमान हुनुहुन्छ। तपाईँ मलाई याद छ, पत्रुसले आफ्ना पाठकहरूलाई अधिकारीहरू, मालिकहरू र पतिहरूको अधीनमा बस्न भनिरहेका थिए। अगाडिको वचन हामीले सुनिरहेका थियौँ र अब उनी हामीलाई बताउँदछन् कि सबै अधिकारीहरू, मालिक होस्, शासक होस्, पति होस्, जुनै पनि अख्तियारहरू ख्रिस्टको अधिकार मुनि छन्, ख्रिस्टको अधीनमा छन्। स्वर्ग र पृथ्वीमा समस्त अधिकार ख्रिस्टलाई दिएको छ। ख्रिस्टको अधिकार सर्वोच्च छ, ख्रिस्टको अधिकार सर्वोत्कृष्ट छ। सो यसो स्वर्गमा प्रवेश गर्नुभयो र परमेश्वरको दाहिने बाहुलीबाट उहाँ शासन गर्नुहुन्छ। दाहिने बाहुली, दायाँ हातको सन्दर्भले हामीलाई भजन सङ्ग्रह 110 एक पदलाई याद गराउँदछ, जहाँ दाउदको प्रभु याहवेको दाहिने हात, दाउदको प्रभु याहवेको दाहिने हातपट्टि विराजमान हुनुहुन्छ र त्यहाँबाट दाउदको प्रभु शासन गर्नुहुन्छ। दाउदको प्रभु यीशु ख्रीष्ट हुनुहुन्छ। जस्तै यीशु ख्रीष्ट परमेश्वरको दाहिने हातपट्टि स्वर्गमा विराजमान हुनुभयो, त्यो भजन सङ्ग्रहको भविष्यवाणी पुरा भयो। यीशु ख्रीष्ट राजा हुनुहुन्छ, उहाँको स्वर्गरोहणले उहाँको राज एउटा आरोहणतर्फ सङ्केत गर्दछ। यीशु ख्रीष्ट राजाको रूपमा परमेश्वरको दाहिने हातपट्टि बस्नुभएको छ र राजदण्ड अब उहाँको हातमा छ। ख्रीष्ट विजयी राजा हुनुहुन्छ। ख्रीष्टको स्वर्गरोहणले हाम्रो कष्टमा प्रियहरू सान्त्वना ल्याउँदछ अब, किन कष्टको बिचमा हामी हताश हुन्छौँ, हामी मानिसहरूसँग डराउँछौँ। तर प्रियहरू, हामीले याद गर्नुपर्ने कुरा, यदि सिंहासनमा ख्रीष्ट हुनुहुन्छ भने, यसको अर्थ सिंहासनमा नेरो वा नेपाली काङ्ग्रेस वा नरेन्द्र मोदी कोही पनि छैन, केवल ख्रीष्ट हुनुहुन्छ। सिंहासनमा विराजमान हुनुहुने राजा ख्रीष्ट हुनुहुन्छ, विजयी उहाँको। फेरि हाम्रो जीवनमा कष्ट र पीडाले राज्य गर्दैन, तर शासन गर्नुहुने, राज्य गर्नुहुने ख्रीष्ट हुनुहुन्छ। विश्वासीहरूको कष्टमा येशूले नै प्रभुत्व जमाउनुहुन्छ, येशूले नै शासन गर्नुहुन्छ। यद्यपि हामीले मृत्युको मुखसँग सम्म कष्ट भोग्नुपर्छ, ख्रीष्टले विश्वासीहरूलाई दुष्ट शक्तिहरूको अधीनमा शक्तिमा सुम्पिनु भएको छैन। येशूले आफ्नो मृत्यु र पुनरुत्थानद्वारा सबै स्वर्गदूतहरू, अधिकारहरू, शक्तिहरूमाथि विजय हासिल गर्नुभएको छ र यसैले विश्वासीहरूले उहाँसँग एक दिन शासन गर्नेछन्। त्यति मात्र होइन, उचालिनु भएको ख्रीष्टको रूपमा उहाँले आफ्ना मानिसहरूको लागि मध्यस्थता गर्नुहुन्छ र आफ्ना मानिसहरूको लागि उहाँले ठाउँ पनि तयार गरिराख्नु भएको छ। सो निष्कर्षमा हामी आउँदछौँ प्रियहरू, कि हामी जान्दछौँ अन्तिम नतिजा के हो भनेर, जित खसको हामी जान्दछौँ र यसले सबै कुरा परिवर्तन गर्दछ। यदि तपाईँलाई खेलको अन्तिम परिणाम नतिजा थाहा छ भने तपाईँ आराम गर्न सक्नुहुन्छ, तपाईँ रिल्याक्स गर्न सक्नुहुन्छ र खेलको मजा लिन सक्नुहुन्छ। प्रिय क्रिस्चियन जीवन कष्ट गर्छ, शैतान सक्रिय छ, शरीर कमजोर छ, संसार आकर्षक छ, तर हामी जान्दछौँ कि ख्रिस्टले शरीर शैतान र संसारमाथि विजय हासिल गरिसक्नु भएको छ। अब जे जति ख्रिस्टका हुन् ती हाम्रा पनि हुन्। यसको अर्थ ख्रिस्टले दुःख हुनुभयो, हामी पनि उहाँको दुःखमा सहभागी हुन्छौँ। ख्रिस्ट पुनरुत्थान हुनुभयो, हामी पनि पुनरुत्थान हुनेछौँ। ख्रिस्ट स्वर्गमा उक्लनु भयो र सधैँभरि शासन गर्नुहुन्छ, हामी पनि स्वर्गमा हुनेछौँ र यीशु ख्रिस्टसँग हामी शासन गर्नेछौँ, राज्य गर्नेछौँ। हामी विजय टिममा छौँ, हामी ख्रिस्टमा छौँ, विजय ख्रिस्टको। हामीलाई अन्तिम परिणाम के हुन्छ थाहा छ। त्यसकारण प्रियहरू, अहिले पृथ्वीमा सङ्घर्ष गरौँ, ढाडस गरौँ कि ख्रिस्टले संसारलाई जितिसक्नु भएको छ। अनुसार हामी प्रार्थना गरौँ।